यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ। बाढ़ी पहिरो तथा डुबान प्रभावितको राहत तथा पुननिर्माणमा जुट्न तीनै तहका सरकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी लगायत प्रतिपक्षी दलले संयुक्त रूपमा जनसरोकारका विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने। देशभरका 5 वर्ष मुनिका बालबालिकालाई आज पनि भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै। र उत्तर कोरियाले रूस युक्रेन युद्धमा रूसलाई सहयोग गर्न ठूलो स्तरमा सैन्य तैनाथी पठाउने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै हिजो प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेको रासोपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँ विरूद्ध अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला अदालत कास्कीले हिजै नेपाल प्रहरीलाई अनुमति दिएको थियो। सभापति लामिछानेलाई पक्राउ गर्न पूर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको थियो। पक्राउ पर्नु अघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र संचारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो। यसैबीच रासोपा सभापति लामिछानेलाई पक्राउपछि कास्की लगिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जिल्ला अदालत कास्कीको मुद्दा भएकाले पक्राउपछि सोही अनुसार प्रहरीले काम कार्यवाही अगाडि बढ़ाएको बताउनु। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्र बाबु जीवी राईसँग मिलेर लामिछानेले गोर्खा मीडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढ़ी पहिरो तथा डुबानबाट प्रभावितलाई राहत वितरण र पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 14 बैठकमा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गत असोज 10 गतेदेखि 12 गतेसम्मको अधिक वर्षापछिको बाढ़ी पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई 2072 सालको विनाशकारी भूकम्पपछिको विपदको घटनाका रूपमा लिनुहुँदै उहाँले राहत वितरण र पुननिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले विपद प्रभावितलाई उद्धार, राहत र पुननिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले तीनै तहका सरकारबाट समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पीड़ित जनतालाई छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउनमा सबैको ध्यान जानुपर्ने बताउनुभयो। बैठकमा प्रधानमन्त्री ओलीले दशैं अगावै सम्पूर्ण प्रयास गरेर अवरूद्ध सड़क खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद दिनुभयो। बैठकले विपदबाट प्रभावितका लागि अस्थायी आवास निर्माण, पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिई कार्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकमा 2080 कार्तिक 19 गते को सम्पूर्ण विपदका घटनाहरूको समीक्षा समेत गरेको बैठकपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो।
तत्काल गर्ने भनेको विषयलाई चाहिँ समय सीमा तोक्ने र त्यही अन्तर्गत नै रहेर विभिन्न अत्यावश्यक सेवाहरू 15 दिन भित्रमा नै त्यो चाहिँ सम्पन्न गरिसक्नु पर्ने, अस्थायी आवासको निर्माणको काम कार्तिक मसान्त भित्रमा गरिसक्नु पर्ने विषयहरूमा निर्णय भएको छ। र यसमा अहिले सबभन्दा राम्रो पक्ष भनेको चाहिँ विपद प्राधिकरणसँग स्थानीय तहले, प्रदेश सरकारले र अरू सम्पूर्ण निकायहरूले विपद प्राधिकरणसँग पनि समन्वय गर्ने कुरा पनि त्यहाँ विषय निर्णय भएको छ।
यस्तै परिषदको हिजो बसेको बैठकमा गत वर्षदेखिको विपदका घटनामा परि मृत्यु भएका व्यक्ति, सुरक्षाकर्मी एवं खोज तथा उद्धारका क्रममा खटी मृत्यु भएका सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको र मृतकका परिवारजनमा समवेदना प्रकट गर्नुसँगै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। गत असोज 11 र 12 गते आएको बाढ़ी पहिरो प्रभावितका लागि स्थायी आवास निर्माण गर्न सरकारले भौगर्भिक अध्ययन शुरू गरेको छ। राष्ट्रसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा गृह सचिव गोकर्ण मणि दुवाडीले विभिन्न 34 वटा स्थानीय तहको जोखिमयुक्त बस्तीमा भौगर्भिक अध्ययन सम्पन्न गरिएको जानकारी दिनुभयो। प्राकृतिक विपद जोखिम रहेका सुर्खेत, सिन्धुपाल्चोक, झापा, महोत्तरी लगायतका 49 स्थानमा पूर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिँदै गृह सचिव दुवाडीले विपद पूर्व तयारी, खोज, उद्धार र राहतका लागि स्थानीय तहमा स्वयंसेवक ब्यूरो गठन गरिएको र हालसम्म ब्यूरोमा 101,288 जना स्वयंसेवक दर्ता भइसकेको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले हरेक वर्ष कुनै न कुनै प्राकृतिक प्रकोप आइरहने गरेकाले सरकारले प्रकोपको सामना गर्न प्रशस्त बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा, माओवादी, केन्द्र सहित दलका नेताहरूको बैठकले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने सहमति गरेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको प्रतिपक्षी दलहरूको बैठकले बाढ़ी पहिरोको पूर्व तयारी, खोज, उद्धार, उपचार र पुनर्स्थापनाको बारेमा सरकारले गम्भीर र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिनुभयो। सरकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक प्रतिक्रिया गरेन भने विशेष अधिवेशन आह्वान गर्नुपर्ने परिस्थिति पनि आउन सक्ने बारेमा समेत छलफल भएको नेता बस्नेतले जानकारी दिनुभयो।
सरकारका प्राथमिकताहरू, जनताका जनसरकारका विषयहरूलाई सम्बोधन गर्ने र त्यसलाई समाधान गर्नेतिर केन्द्रित नभएर अगाडि बढ़िराखेको महसुस गरिएको छ। यो सबै परिस्थितिलाई ध्यान दिएर तत्काल प्रतिपक्षी पार्टीहरूको तर्फबाट सरकार समक्ष ज्ञापन पत्र पेश गर्ने भन्ने समझदारी भएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा, माओवादी, केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको उपस्थिति थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर आत्मसमीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनु भएको छ। वर्ल्ड हिन्दू इकोनोमिक फोरम नेपाल च्याप्टरले हिजो आयोजना गरेको बिजनेस मीट 2024 सम्बोधन गर्दै अध्यक्ष दाहालले सामान्य व्यापारिक गतिविधि वा सानो आर्थिक वृद्धिले जनताको आवश्यकता पूरा गर्न नसकिने भएकाले अब गम्भीर आत्मसमीक्षासहित रूपान्तरणकारी परिवर्तन मा जोड़ दिनुपर्ने बेला आएको बताउनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको छ। पुल्चोक स्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा हिजो आयोजनाका महानिर्देशक सहित सातै प्रदेशका आयोजना प्रमुखसँग भएको छलफलमा उपप्रधानमन्त्री सिंहले कार्य प्रगतिबारे जानकारी लिनुहुँदै आयोजना कार्यान्वयनका समस्या पहिचान गरी कामलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। छलफलमा आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखले चालू आर्थिक वर्षमा भएका उपलब्धि, भोग्नु परेका समस्या र भइरहेका कामबारे प्रस्तुतिकरण राख्नुहुँदै असोजमा आएको बाढ़ीका कारण भएको क्षति र बाढ़ीपछि भएका कामबारे जानकारी गराउनु भएको थियो। महिला स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि निशुल्क सार्वजनिक यातायात चढ़न पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा यातायात व्यवसायले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाड़ा नलिने घोषणा गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसाय राष्ट्रिय महासंघको सहमतिपछि हिजो मन्त्रालयमा यस सम्बन्धी समझदारी भएको हो। यही कार्तिक 15 गतेदेखि उक्त व्यवस्था लागू गर्न मन्त्री पौडेलले गर्नुभएको आग्रहमा महासंघका अध्यक्ष विजय बहादुर स्वारले सहमति जनाउनु भएको हो। हाल देशभर 52,000 महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन्। मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निशुल्क आवतजावत गर्न दिने उल्लेख छ। यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचय पत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाउनु भएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताउनु भएको छ। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले विशेषज्ञ चिकित्सकको संख्या बढ़ाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढ़ेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एमबीबीएसको पढ़ाई थाल्ने गरी निर्णय कार्यान्वयनमा गएको जानकारी दिनुभयो। चिकित्सक केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गर्नुभयो। भिटामिन ए तथा जुकाको औषधि आज पनि देशभरका 5 वर्ष मुनिका बालबालिकालाई खुवाइँदैछ। 5 वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले जानकारी दिनुभयो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष 6 महिनादेखि 5 वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सूल तथा 1 वर्षदेखि 5 वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिएको छ। सरकारले भिटामिन ए क्याप्सूल सन् 1993 र भिटामिन ए सँगै जुकाको औषधि सन् 2001 अभियानकै रूपमा खुवाउन शुरू गरेको हो। कुलेखानी फाखेल र सिस्नेरी दक्षिणकाली सड़क 3 दिन बन्द हुने भएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सिम खोलामा हिम पाइप राख्नु परेकाले हिजोदेखि 3 दिनसम्म दुवै सड़क बन्द हुने प्रहरी नायब परीक्षक श्यामु अर्यालले बताउनुभयो। दुवै सड़कको वैकल्पिक मार्ग हेटौडा भैसे पालुङ काठमाण्डु र कान्ति लोकपथ हेटौडा ठिंगन काठमाण्डु प्रयोग गर्न उहाँले अनुरोध गर्नुभयो। रूकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट जोड्ने मोटरेबल पुल निर्माण थालिएको 1 दशक पुग्न लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन, जसका कारण राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्य पहाड़ी सड़कले रूकुम र जाजरकोटलाई सीधा जोड्न सकेको छैन। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
रूकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेबल पुल निर्माणको काम थालिएको 1 दशक पुग्दा पनि सम्पन्न हुन सकेको छैन। केही वर्ष अघि पुल निर्माणको करिब 15% काम भए पनि पछिल्लो 6 वर्ष यता काममा कुनै प्रगति भएको छैन। मध्य पहाड़ी लोकमार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनको रूपमा लिए पनि लोकमार्ग अन्तर्गतको यस पुल निर्माणको काम भने वर्षौंदेखि अल्पत्र छ। स्थानीय भीम बहादुर राणा:
पुलमा धेरै समस्या छ, दिनकै मान्छेहरू घरो लागिरहेका छन्, यहाँ किन पुल बन्दैन भन्दा
निर्माण कम्पनीकै ढिलासुस्ती र लापरवाहीका कारण पुल निर्माण अल्पत्र हुँदा मध्य पहाड़ी लोकमार्ग मार्फत यात्रा गर्न यात्रुहरूलाई निकै अप्ठ्यारो छ। रूकुमबाट पूर्वतिरको सड़क खण्ड सञ्चालनमा आएर पोखरा काठमाडौँसम्म सिधा यातायात सञ्चालन हुने भए पनि पश्चिमतिरको खण्ड पनि त्यही पुलका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। रूकुम पश्चिम चौरजारीका स्थानीय गोपाल रेग्मी:
स्थानीय व्यक्तिहरू यसको चरम मारमा छ। जारकोट जानु पर्यो भने यहाँबाट माथिको झुलुङ्गे पुल भएर जानुपर्छ, आवत जावत पनि
शुरूमा पुल निर्माणको जिम्मा वाइपी कन्ट्रक्सनले लिएको थियो, तर दशकसम्म पुल निर्माणको काम सम्पन्न नगरेर सर्वत्र आलोचना भएपछि निर्माणको जिम्मा लिएको कम्पनीलाई पुष्पलाल मध्यपहाड़ी लोकमार्ग आयोजना कार्यालयले कार्यवाही गरेर ठेक्का रद्द गर्यो। त्यसपछि कार्यालयले पटक पटक निर्माणको टेन्डर आह्वान गरे पनि हालसम्म कसैले पनि ठेक्का हालेका छैनन्। दशैं तिहार लगतै कार्यालयले फेरि अर्को पटक ठेक्का आह्वानको सूचना प्रकाशित गर्ने तयारी गरेको छ। रूकुम खण्ड समेत हेर्ने पुष्पलाल मध्यपहाड़ी लोकमार्ग सभाको आयोजना दैलेखका प्रमुख अमित मण्डल।
ठेका तोडिएर दुई पटक ठेका आह्वान गरिसकेको, कसैले ठेकै हालेन, फेरि ठेका आह्वान गर्ने तयारीमा छ।
पुल निर्माणमा भएको ढिलाइले रुकुम र जाजरकोट वासी मध्यपहाडी लोकमार्गको सड़क सञ्जालमा जोडिनबाट वञ्चित छन्। दुवै जिल्लाका स्थानीय हाल झोलङ्गे पुल मार्फत आवाजावत गर्दै आएका छन् भने गाडी मार्फत यात्रा गर्न लामो दूरीबाट घुम्नु पर्ने बाध्यता छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले रूस युक्रेन युद्धमा रूसलाई सहयोग गर्न ठूलो स्तरमा सैन्य तैनाथी पठाउने निर्णय गरेको सोलको गुप्तचर निकायले जनाएको छ। गुप्तचर निकायका अनुसार 1500 विशेष बलले पहिले नै रूसको सुदूरपूर्वमा प्रशिक्षण लिइरहेको उल्लेख गरेको छ। पहिलो तैनाथी देखाउने विस्तृत उपग्रह तस्विरहरू सार्वजनिक गर्दै राष्ट्रिय गुप्तचर सेवा एनआईएसले उत्तर कोरियाले रूसलाई मदत गर्न हजारौं सैनिक पठाउने निर्णय गरेको पनि जनाएको छ। दक्षिण कोरियाका राष्ट्रपति युन सुक एओलले हिजो आपतकालीन सुरक्षा बैठक बोलाउनु हुँदै प्योङयाङको कदमलाई आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागि पनि सुरक्षा खतरा भएको भन्नुहुँदै आलोचना गर्नुभएको छ। एनआईएसका अनुसार धेरै रूसी ल्याण्डिङ जहाज र फ्रिगेटहरूले पहिलो दस्ताका सैनिकहरूको ढुवानी पहिले नै पूरा गरिसकेका छन्। तिनीहरू हाल रूसको सुदूर पूर्वका सैन्य अड्डाहरूमा तैनात छन्। एनआईएसका अनुसार उत्तरले करिब 12,000 सैनिक पठाउन सक्ने अनुमान गरिएको छ। टर्कीको अक्सराय प्रान्तमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 7 जनाको मृत्यु हुनका साथै अन्य 33 जना घाइते भएका छन्। पर्यटक बोकेको बस अक्सरे शहरबाट 25 किलोमिटर टाढा आफै पल्टिएर दुर्घटनाग्रस्त भएको थियो। सामान्यतया टर्कीमा सड़क दुर्घटना भइरहन्छन्। त्यहाँ सन् 2023 सड़क दुर्घटनामा परि 6548 जनाको मृत्यु र 3,50,855 घाइते भएका आधिकारिक तथ्याङ्कले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको 3 महिनामा महत्वपूर्ण कामहरू भएको भन्दै कामको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि संघीय संसदमा विधेयक पेश लगायतका काम सम्पन्न भएको उल्लेख गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौती रहे पनि पहिलेको तुलनामा अर्थतन्त्रमा सुधार आइरहेको बताउनुभयो। अर्थ मन्त्रालयले 3 महिनाको अवधिमा निजी क्षेत्रको आत्मविश्वास बढ़ेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व संकलन वृद्धि भएको, ब्याज दर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको र विदेशी मुद्रा संचित बढ़ेको उल्लेख गरेको छ। पूँजीगत खर्च गत वर्षको यसै अवधिको तुलनामा 65% वृद्धि भएको र राजस्व संकलन गत वर्षको यसै अवधिको तुलनामा 13% वृद्धि भएको पनि अर्थ मन्त्रालयले उल्लेख गरेको छ। 3 महिनामा अर्थ मन्त्रालयले मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरी अध्ययन कार्य प्रारम्भ गरिएको समेत जनाएको छ। यस अवधिमा राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी परिचालन गरेको अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्याङ्कन क्रेडिट रेटिङको कार्य अगाडि बढ़ाइएको प्रतिवेदन प्राप्त गर्ने चरणमा रहेको पनि अर्थ मन्त्रालयले जनाएको छ। इलामको माइखोलामा आएको बाढ़ीले क्षति पुर्याएको कावेली कोरिडोर 132 केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण कार्य तीव्रताका साथ भइरहेको छ। नेपाल विद्युत प्राधिकरण र कावेली कोरिडोर प्रसारण लाइनमा विद्युत जोड़िएका निजी क्षेत्रका 20 जलविद्युत आयोजनाले संयुक्त रूपमा प्रसारण लाइन निर्माण तथा पुनस्थापनाको काम अगाडि बढ़ाएका छन्। लाइन पुनर्निर्माण तथा पुनस्थापना तयार अघि नै सम्पन्न गर्ने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले प्रसारण लाइनका पाट पूर्जा लगायतका सामग्रीहरू उपलब्ध गराएको छ भने निजी क्षेत्रका जलविद्युत आयोजनाले श्रम लागत लगायतका खर्च बेहोर्दै आएका छन्। यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन्। गत असोज 12 गते शनिबार माईखोलामा आएको बाढ़ीले काबेली कोरिडोर प्रसारण लाइन अन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर 1 र 7 धोद्रे बेसीमा 4 टावरमा क्षति पुर्याएको थियो। ताप्लेजुङ 5 थर र इलाममा सञ्चालनमा रहेका 20 जलविद्युत आयोजनाहरूको करिब 200 मेगावाट विद्युत प्रवाह हुने काबेली प्रसारण लाइनमा क्षति पुगेपछि 12 असोजबाट ती आयोजनाहरूबाट विद्युत उत्पादन बन्द रहेको छ। नेपाल राष्ट्र ब्याङ्कले सेवा रेमिट प्रणालीको इजाजत पत्र खारेज गरेको छ। राष्ट्र ब्याङ्कले शुक्रबार एक सूचना मार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजत खारेज गरिएको जनाएको छ। राष्ट्र ब्याङ्कले विप्रेषण नियमावली 2079 बमोजिम खारेज हुने देखिएकोले विप्रेषण कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र जानकारी गराउन समेत आग्रह गरेको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। लगातार वृद्धि भएको सुनको मूल्य शुक्रबारको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो। शुक्रबार छाप भएको सुनको मूल्य प्रतितोला 2000 रुपियाँले वृद्धि भएको छ। बिहिबार प्रतितोला 1,62,400 कारोबार भएको, छाप भएको सुन शुक्रबार भने प्रतितोला 1,64,000 रुपियाँमा कारोबार भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। साफ महिला च्याम्पियनशीपको पहिलो खेलमा नेपाल भूटानसँग गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हिजो साँझ भएको खेलमा नेपालले पहिलो र दोस्रो हाफमा 4 राम्रा गोलको अवसर गुमाएको थियो, तर नेपालको लगातार गोलको प्रयासलाई भूटानकी गोलरक्षक संगीता मांगेरले रोकेकी थिइन्। दोस्रो हाफको इन्जुरी समयमा समेत नेपालकी सविता राणा मगरको पोस्ट छेउको प्रहार पोलमा लागेर फर्किएपछि नेपाल अंक बाँड्न बाध्य भयो। साफ महिला फुटबलको इतिहासमा नेपाललाई भूटानले बराबरीमा रोकेको यो पहिलो पटक हो। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदलिरही, बाँकी देशका पहाड़ी भागका 1-2 स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:07 भयो भने सूर्यास्त भरे साँझ 5:31 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पोखरास्थित सूर्य दर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ। बाढ़ी पहिरो तथा डुबान प्रभावितको राहत तथा पुनर्निर्माणमा जुट्न तीनै तहका सरकारलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी लगायत प्रतिपक्षी दलले संयुक्त रूपमा जनसरोकारका विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने। देशभरका 5 वर्ष मुनिका बाल बालिकालाई आज पनि भिटामिन ए तथा जुकाको औषधि खुवाइँदै र उत्तर कोरियाले रूस युक्रेन युद्धमा रूसलाई सहयोग गर्न ठूलो स्तरमा सैन्य तैनाथी पठाउने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।